यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म टीकाराम सुनार। शुरूमा प्रमुख समाचार। नेकपा स्थायी कमिटी बैठक आज पनि जारी। नेपाल भारत सीमा समस्या समाधानका बारेमा 21 जना स्थायी समिति सदस्यद्वारा धारणा व्यक्त। बालीनालीमा ठूलो क्षति पुर्याउने सलह किरा नेपालमा देखियो, अनुसन्धानका लागि प्राविधिक टोली खटाइसकिएको कृषि मन्त्रालयद्वारा जानकारी। आज थप 554 जनामा कोरोना भाइरस संक्रमण, कुल संक्रमितको संख्या 12,309। र भारतमा कोरोना संक्रमण बढ़दै गएपछि रेल सेवा पुनः स्थगित। समाचार अब विस्तारमा। नेपालमा आज सलहकिरा देखा परेको छ। बारा, पर्सा, सर्लाही, रूपन्देही, सिन्धुली लगायतका जिल्लामा सलहकिरा देखा परेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता डाक्टर हरिबहादुर केसीले जानकारी दिनुभयो। बालीनाली नष्ट गर्ने फट्याङ्ग्रा जातिको उक्त किरा आज प्रदेश नम्बर 2 र 5 देखिएको भए पनि हालसम्म ठूलो क्षति नभएको र त्यसको अनुसन्धानका लागि प्राविधिक टोली खटाइसकिएको प्रवक्ता केसीले बताउनुभयो।
आज बिहान चाहिँ सलह नेपालको खास गरेर यो रूपन्देही, सिन्धुली, सर्लाही, बारा पर्सातिर देखिएको जानकारी हामीलाई पनि आएको छ। र यो ठूलो झुन्ड जुन लाखौं करोडौंको झुन्डमा आउँछ सलह भन्ने थियो, त्यस्तो खालको सलह देखिया छैन। यो चाहिँ हावाहुरी सँगै इन्डियामा भएको सलहको झुन्डहरू तितर बितर भएर विभिन्न ठाउँमा पुगेको भन्ने हाम्रो प्रारम्भिक प्राविधिक आकलन चाहिँ त्यस्तो छ। र यो एकै ठाउँमा बसिया पनि छैन, त्यहाँबाट नि उडिरहेछ भन्ने खालका कुराहरू पनि आइरहेछन् हाम्रा फिल्डबाट।
सलह नेपाल प्रवेश गरेसँगै यसले बालीलालीमा केही क्षति पारेको जानकारी आइसकेको छ कि छैन?
क्षति नै भएको जानकारी चाहिँ त्यति आएको छैन, किनभने यो खास गरेर बाह्र पर्सातिर त्यहाँ दिउँसो नि पानी परिरहेको, सलह चाहिँ बढी बिहान देखिएपछि ठुल्ठुला रुखहरूमा अलिकति देखिएको, खासै क्षति चाहिँ नगरिसकेको भन्ने खालका कुराहरू थिए। तर अब एकै ठाउँ बसेर क्षति गरिरहेको खाइरहेको भन्ने खालको चाहिँ छैन। आइसकेपछि अब खानुपर्छ, बिस्तारै अब खाने भनेको बालीनालीलाई खाने हो, त्यति त केही न केही त गर्ला नै जति दिन बस्छ होइन।
यी सलह किराले पार्ने प्रभावलाई, यसको क्षतिलाई न्यूनीकरण गर्न चाहिँ सरकारले अथवा मन्त्रालयले के त्यस्तो तयारी गरेको छ?
स्थानीय तहहरू, प्रदेश सरकार मातहतका प्राविधिकहरू, त्यहाँका अर्गनाइजेसनहरू, संस्थाहरूसँग बसेर चाहिँ अब काम गर्ने हो होइन। हामीले यसको व्यवस्थापनको आउनुभन्दा अगाडिका पूर्व तयारी, आएपछि के गर्नपर्ने भन्ने खालको कार्ययोजना हाम्रो पहिल्यै गठन गरेको प्राविधिक कार्यदलले बनाइसकेको छ। र त्यो कार्ययोजना र प्रतिवेदन हामीले सबै प्रदेशमा पठाएर जानकारी गराएको छौँ, उहाँहरूलाई पहिल्यैदेखि अलर्ट गराइरहेकै अवस्था छ। अब प्रदेशहरूले पनि अब आफ्नो आफ्नो ठाउँमा आफ्नो आफ्नो यो रेस्पोन्स टिमहरू बनाएर काम गर्ने तयारीमा हुनुहुन्छ। अब 2 नम्बर प्रदेश र 5 नम्बर प्रदेशमा तत्काल देखिएको अवस्था हो। त्यसो हुँदाखेरि 2 नम्बर प्रदेशमा पनि टिम तयार भएर काम गर्न थालिसकेको अवस्था छ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता डाक्टर हरिबहादुर केसीसँग सहकर्मी अच्युत अर्याल कुराकानी गर्नुहुँदै, आज रूपन्देहीको बुटवल स्थित गोल पार्क, सुक्खा नगर, शिवनगर क्षेत्रमा सलह देखिएपछि यसको नियन्त्रणका लागि प्रदेश नम्बर 5 सरकारले आन्तरिक गृह कार्य थालेको छ। आज साँझ आन्तरिक मामिला तथा कानून मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको बैठकपछि सलह किरा नियन्त्रणका लागि आवश्यक रणनीति तय गरेको छ। बैठकले किसानहरूलाई सचेत गराउन, प्रचार प्रसार गर्ने, बाली नभएका ठाउँमा रहेका विषादी किरा मार्नका लागि प्रयोग गर्ने र सलह किरा जम्मा गरेर आफ्नो ओडा कार्यालयमा लगे प्रति किलो 20 रूपियाँका दरले खरिद गर्ने लगायत निर्णय गरेको प्रदेश नम्बर 5 कृषि विकास निर्देशनालयका प्रमुख याम नारायण देवकोटाले जानकारी दिनुभयो। यस्तै बाराको जितपुर, सिमरा उपमहानगरपालिका तथा निजगढ़ नगरपालिकामा सलह देखिएको थियो। हरियो वनस्पति तथा बालीनाली छोटो समयमै नष्ट गर्ने सलह किरा अफ्रिकी मुलुकबाट अरेबियन देश हुँदै एसियाको इरान, अफगानिस्तान, पाकिस्तान र भारत हुँदै नेपाल आइपुगेको मन्त्रालयले जनाएको छ। सर्लाहीको लालबन्दी नगरपालिका 2 स्थित तेलवानी अनुसन्धान केन्द्रले लगाएको विभिन्न बालीमा सलह देखिएको तेलबाली अनुसन्धान कार्यक्रमका संयोजक वरिष्ठ वैज्ञानिक डाक्टर विश्वेश्वर प्रसाद यादवले जानकारी दिनुभयो। नेपाल कम्युनिष्ट पार्टी नेकपाको काठमाडौँमा जारी स्थायी कमिटिको बैठकमा आज 21 जना सदस्यहरूले आफ्नो धारणा राख्नु भएको छ। आजको बैठकमा समेत हिजोदेखि जारी नेपाल र भारत बीच रहेको सीमा समस्या समाधानका बारेमा नै छलफल भएको र नेताहरूले बोल्ने क्रम अझै बाँकी रहेको नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिनुभयो। आजको बैठकमा बोल्ने नेताहरूले नेपालको सम्पूर्ण भूभाग समेटिएको नक्सा प्रकाशन र संविधान संशोधनमा देखिएको राष्ट्रिय एकतालाई कायम राख्दै सीमा सम्बन्धी सबै समस्या समाधानका लागि पहल गर्नुपर्नेमा जोड़ दिनुभएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो।
आज 21 जना स्थायी कमिटिका सदस्य कमरेडहरूले आफ्नो विचार राख्नुभयो, जसमा सबै कमरेडहरूको विचार हामीले नेपालको सम्पूर्ण भूभाग समेटिएको नक्सा प्रकाशित गर्ने र त्यसलाई संविधानको अनुसूचीमा समेत सम्बोधन गर्ने काम गरेर रा। नेपालको राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाको सन्दर्भमा ऐतिहासिक पहल गरिएको, त्यो ऐतिहासिक कोषेनङ्गा साबित भएको र त्यसलाई राष्ट्रिय एकताद्वारा हाम्रो भूमि प्राप्त गर्ने बिन्दुसम्म पुर्याउनु पर्छ भन्ने कुरामा नै सबै कमरेडहरूको जोड रहेको छ।
प्रवक्ता श्रेष्ठले दिनुभएको जानकारी अनुसार आजको बैठकमा देवेन्द्र पौडेल, सुरेन्द्र पाण्डे, सुभाष नेमवाङ, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, टोप बहादुर रायमाझी, रघुजी पन्त, सत्यनारायण मण्डल, युवराज गेवाली, नन्दकुमार प्रसाई, लेखराज भट्ट, प्रदीप गेवाली, मणि थापा, घनश्याम भूषाल, शक्ति बस्नेत, योगेश भट्टराई, वामदेव गौतम, पृथ्वी सुब्बा गुरूङ, ईश्वर पोखरेल, विष्णु पुकार श्रेष्ठ र पुष्प कण्डेलले आफ्ना भनाईहरू राख्नु भएको थियो। नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक यही असार 16 गते बिहान 11 बजे पुनः बस्नेछ। आज थप 554 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या 12,309 पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आज थप 434 जना पुरूष र 120 जना महिलामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो। आज 77 जिल्लाका 10,940 जना पुरूष र 1,369 जना महिलामा संक्रमण पुष्टि भएको छ। यसै गरी आज थप 136 जना कोरोना भाइरसको संक्रमण मुक्त भएसँगै संक्रमण मुक्त भई घर फर्किनेको संख्या 2,834 पुगेको छ। मन्त्रालयका अनुसार आज 118 जना पुरूष र 18 जना महिला संक्रमण मुक्त भएका छन्। नेपालमा हालसम्म 242 जना महिला र 2,592 जना पुरूष संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ। यसै गरी कैलालीको गोदावरी नगरपालिका 7 50 वर्षीय संक्रमण पुष्टि भएका एक पुरूषको उपचारका क्रममा आज मृत्यु भएको छ। फोक्सो क्यान्सर पीड़ित ती पुरूषको भरतपुर अस्पतालको आइसोलेशनमा उपचारका क्रममा आज बिहान मृत्यु भएको मन्त्रालयले जनाएको छ। आज थप एक संक्रमितको मृत्यु भएसँगै संक्रमण पुष्टि भई मृत्यु हुनेको संख्या 28 पुगेको छ। देशका विभिन्न प्रयोगशालामा हालसम्म जम्मा 210,876 पीसीआर तथा 294,034 आरडीटी विधिबाट परीक्षण गरिएको छ। पछिल्लो 24 घण्टामा 4,606 पीसीआर तथा 3,685 आरडीटी विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। यसैगरी आज देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा 65,712 जना रहेका छन् भने विभिन्न आइसोलेशन स्थलहरूमा 9,447 जना रहेको मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो। सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण दर बढ़ेसँगै निको हुनेको दर पनि बढ़दै गइरहेको छ। सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार हालसम्म प्रदेशभर डिस्चार्ज हुने कोरोना संक्रमितको संख्या 342 रहेको छ। कोरोना संक्रमण निको भएका 14 दिन आइसोलेशनमा बसेर कुनै लक्षण नदेखिएका तथा स्वास्थ्य अवस्था सामान्य रहेका ती कोरोना संक्रमितलाई विभिन्न अस्पतालबाट डिस्चार्ज गरिएको मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले बताउनुभयो। बझाङमा कोरोना भाइरसको चेक जाँच गर्ने पीसीआर मेसिन असार पहिलो साताभित्र खरिद गर्ने निर्णय गरिएको भए पनि हालसम्म निर्णय कार्यान्वयनमा आउन सकेको छैन। जेठ 16 गते बसेको जिल्लाको सर्वपक्षीय बैठकले असार पहिलो साताभित्र रकम जम्मा गरेर असारभित्र नै मेसिन खरिद गर्ने लक्ष्य लिएको थियो। स्वाब परीक्षण गर्न अहिले सुदूरपश्चिम प्रदेशको प्रादेशिक प्रयोगशाला धनगढ़ी र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेको पठाउने गरिएको छ। अछामकी कोरोना संक्रमित गर्भवती महिला कोरोना जितेर घर फर्किएकी छिन्। गत जेठ 26 गते हेलिकप्टरबाट उद्धार गरेर नेपालगंज पुर्याइएकी चौरपाटी गाउँपालिका 5 लुङराकी 25 वर्षीय महिलाले कोरोना जितेकी हुन्। उपचारको लागि जेठ 26 गते नेपालगंजमा पुर्याइएकी उनीमा कोरोना संक्रमण पुष्टि भएको थियो। 21 हप्ताकी गर्भवती रहेकी उनको आन्द्राको सफल अपरेशन समेत गरिएको थियो। कोविड 19 का कारण उत्पन्न असहज परिस्थितिका कारण विदेशमा अलपत्र परेका थप 1201 जनालाई स्वदेश ल्याइएको छ। आज हङकङबाट 82, युएईबाट 387, साउदी अरेबियाबाट 408 र बेलायतबाट 83 जनालाई स्वदेश ल्याइएको कोविड 19 संकट व्यवस्थापन केन्द्रले जनाएको छ। विदेशमा अलपत्र परेका र स्वदेश आउनुपर्ने अवस्थामा रहेका नेपाली नागरिकहरूलाई सुरक्षित साथ स्वदेश ल्याउने, क्वारेन्टाइनमा राख्ने र स्वास्थ्य परीक्षण एवं स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गराई व्यवस्थापन गर्ने केन्द्रले जनाएको छ। नेपाल ल्याइएका सबै 1201 जनालाई नेपाली सेनाको व्यवस्थापनमा सुरक्षित एवं व्यवस्थित ढंगले प्रादेशिक रूपमा स्थापना गरिएका होल्डिङ सेन्टरहरूमा लगिएको छ। चितवन मेडिकल कलेजले 30 शैयाको कोविड 19 सघन उपचार कक्ष स्थापना गरेको छ। कोरोना संक्रमण भएकाहरूको उपचारका लागि अस्पतालले सघन उपचार कक्ष स्थापना गरेको हो। कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्राध्यापक डाक्टर हरिश चन्द्र नेउपानेले 30 शैया भेन्टिलेटर सहितको सुविधा सम्पन्न सघन उपचार कक्ष हुने बताउनुभयो। नेउपानेका अनुसार सघन उपचार कक्षमा हाल 4 भेन्टिलेटर भए पनि 15 दिनभित्र 30 भेन्टिलेटर आइपुग्नेछन्। जननेता मदन भण्डारीको 66 जन्म जयन्ती विभिन्न कार्यक्रमको आयोजना गरी साताव्यापी रूपमा मनाइँदैछ। जनताको बहुदलीय जनवादका प्रणेता भण्डारीले नेपालको कम्युनिष्ट आन्दोलनमा पुर्याउनु भएको योगदान अहिले पनि स्मरणीय मानिन्छ। संवाददाता यशोदा अधिकारीको एक रिपोर्ट।
जननेता मदन भण्डारीले प्रतिपादन गर्नुभएको जनताको बहुदलीय जनवादको सिद्धान्त र मार्गदर्शन अनुसार नै नेपालमा वामपन्थी पार्टीको एकता र नेतृत्वमा बनेको सरकारले समाजवादतर्फ लक्षित विकासको गतिलाई अगाडि बढ़ाइरहेको छ। लोकतान्त्रिक अधिकारलाई संविधानमा ग्यारेन्टी गरिनुपर्ने र सोही अनुरूप ऐन कानूनहरू बन्नुपर्ने माग जननेता भण्डारीले 3.5 दशक अगाडि नै उठाउनु भएको थियो। जनताको बहुदलीय जनवादको सिद्धान्त प्रतिपादन गरेर जननेता भण्डारीले नेपाली कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिकरणको धारमा अघि बढ़ाउनु भएको थियो भने प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सहित मानव अधिकार र बहुलवादलाई अंगीकार गर्दै नेपाली समाजलाई समाजवादमा पुर्याउने उहाँको स्पष्ट धारणा थियो। संविधानको सर्वोच्चता, बहुलवादी खुला समाज, शक्ति पृथकीकरणको सिद्धान्त, मानव अधिकारको रक्षा, बहुदलीय प्रतिस्पर्धात्मक प्रणाली र आवधिक निर्वाचन जस्ता विचार उहाँका दूरगामी विचार हुन्। बहुमतको सरकार र अल्पमतको विपक्षे बहुदलीय पद्धतिको मूल तत्व संगठित प्रतिस्पर्धा भएको मान्यता राख्नुहुने जननेता भण्डारीको नेतृत्वमा रहेको तत्कालीन नेकपा मालेले विदेश नीति, पञ्चशीलको सिद्धान्त, नेतृत्व, अधिनायक तत्व, प्रतिस्पर्धाद्वारा नेतृत्वको सम्बन्धमा स्पष्ट धारणा राखेको थियो। जननेता भण्डारीले 2047 सालको संविधानलाई आलोचनात्मक समर्थन गर्दै 27 बुँदामा असहमति प्रस्तुत गर्नुभएको थियो। संविधान सभाले बनाएको वर्तमान संविधान भण्डारीले 3 दशक अगाडि नै सार्नुभएको मूल मान्यताहरूमा आधारित छ। यसबाट पनि भण्डारीको दूरदर्शिता र राजनेतृत्वपनको उजागर भएको विश्लेषकहरू बताउँछन्। वरिष्ठ पत्रकार डाक्टर कुन्दन अर्याल समकालीन राजनीतिमा जननेता भण्डारीको योगदानलाई यसरी सम्झनुहुन्छ।
काँग्रेस र वाममोर्चाको संयुक्त आन्दोलनले पञ्चायतलाई विस्थापित गर्यो र बहुदलीय व्यवस्थाको शुरूआत भयो। जनताको बहुदलीय जनवाद भन्ने सिद्धान्त उहाँले अगाडि सार्नुभयो। संविधानवादको कुरा, संविधानको सर्वोच्चताको कुरा, बहुदलीय प्रतिस्पर्धाको आधारमा श्रेष्ठता कायम गर्ने कुरा कम्युनिस्ट पार्टीको एउटा नवीन विचार हो। त्यस्तै राष्ट्रियताको सवालमा उहाँले प्रष्ट मार्गदर्शन गर्नुभएको छ। नयाँ नक्सा राष्ट्रिय चिन्हमा राख्ने कुरा अनुमोदित भएको छ। त्यो कुराको शुरूआत पनि वास्तवमा मदन भण्डारीले गर्नुभएको थियो भन्ने आधार छ। छोटो समयमा उहाँले जे जति कामहरू गर्नुभयो आज पनि ती कामहरू सान्दर्भिक छन्।
2047 सालको संविधानमा जनताको अधिकार राजाको हातमा पुगेको भन्दै जननेता भण्डारीले जनता र जनताबाट निर्वाचित प्रतिनिधिहरूद्वारा सार्वभौम सत्ताको प्रयोग हुने व्यवस्था गर्न माग गर्नुभएको थियो। जननेता भण्डारीले त्यतिखेर नै संविधानबाट हिन्दू धर्म भन्ने शब्द हटाउनु पर्ने माग राख्नु भएको थियो। परिवर्तनकारी भूमि सुधार गरिनुपर्ने, आर्थिक सुधारका कार्यक्रमहरू सञ्चालन गरिनुपर्ने, श्रमिकहरूलाई आफ्नो श्रम र श्रम श्रमको उत्पादनमाथि पूर्ण स्वामित्व प्रदान गर्नुपर्ने जस्ता कुरामा जोड़ दिँदै जननेता भण्डारीले प्रजातन्त्र पुनर्बहाली पछिको पहिलो निर्वाचनमा जाँदा राजालाई समेत सिर्पेज खोलेर चुनाव लड्न आउन चुनौती दिनुभएको थियो। सधैँ श्रमजीवी जनताको पक्षमा लड्ने जननेता भण्डारीलाई विश्वका संचार माध्यमले पनि नेपालमा कार्ल मार्क्स जीवित छन् भनेर चर्चा गरेका थिए। समकालीन नेपाली राजनीतिमा स्वर्गीय भण्डारीको योगदानलाई यसरी विश्लेषण गर्नुहुन्छ उहाँद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादमा विद्यावारिधि गरिरहनु भएका चुरामणि बेलवासे।
एकदलीय रूपमा चलाउने र ती कमी शासनमा पनि जीवन पर्यन्त पार्टीको पनि नेता हुने र राज्य सत्ताको शासक भन्ने जुन खालको प्रवृत्ति थियो प्रतिस्पर्धाको आधारमा कमी शासनहरू सञ्चालन गर्नुपर्छ भन्ने उहाँले चाहिँ नयाँ एउटा टिमको चाहिँ विकास गर्नुभयो। मदन भण्डारीले जुन खालको विचार प्रणाली चाहिँ अगाडि सार्नुभयो यो चाहिँ संसारकै कमी शासनलाई अगाडि बढ्न एक खालको प्रेरणा चाहिँ उहाँले प्रदान गर्नुहुन्छ।
2009 साल असार 14 गते ताप्लेजुङको ढुङ्गे साँगोमा जन्मनु भएका नेता भण्डारी बाल्यकालदेखि नै अद्भुत प्रतिभाशाली हुनुहुन्थ्यो। विद्यार्थी कालबाटै पुष्पलालसँगको भेटले उहाँ राजनीतिमा लाग्नु भएको थियो। बुद्धिजीवी परिषदको केन्द्रीय सदस्य भएपछि सक्रिय राजनीतिमा लाग्नुभएका भण्डारी तत्कालीन नेपाल कम्युनिष्ट पार्टी मालेको महासचिव भएर नेपाली कम्युनिष्ट आन्दोलनमा शीर्ष व्यक्तित्वको रूपमा रहिरहनु भयो। बिहानीको आकाशबाट उदाएको चम्किलो घामलाई अन्तत मध्याह नहुँदै कालो बादलले ठागिदियो। 2050 साल जेठ 3 गते चितवनमा आयोजना हुने पार्टीको कार्यक्रममा भाग लिन जाँदा दासडुङ्गामा जीप दुर्घटनामा परि उहाँको निधन भयो। परिवर्तनकामी वर्गका आशाको दियो त्यसरी निभे पनि उहाँको विचार युगौं युगसम्म नेपाली वामपन्थी आन्दोलनमा मार्गदर्शक सिद्धान्तका रूपमा रहिरहनेछ। हाल मुलुकको राजनैतिक उपलब्धि र देशको विकास अनि समृद्धि जननेता मदन भण्डारीकै सपना हुन् जुन सपनामा आज पनि मुलुक अघि बढ़िरहेको छ। यशोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
ए हो त है, मेरो हुनेवाला बुढी त 35
छ। अब रात तपाईँको नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि पुनः स्वागत छ। अब बाँकी समाचार। माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको ठाडो सुरुङमा पाइप जडानको काम भोलिसम्म सम्पन्न हुने भएको छ। कुल 456 मेगावाट क्षमताको राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशीको जटिल मानिएको दुई ठाडो सुरुङको काम भोलिसम्म सम्पन्न हुने आयोजनाका प्रवक्ता डाक्टर गणेश नेउपानेले जानकारी दिनुभयो। प्रवक्ता डाक्टर नेउपानेका अनुसार कुल 373 मिटर लामो तल्लो ठाडो सुरुङको पाइप जडान यसअघि नै सम्पन्न भएको छ। पशुपति क्षेत्र विकास कोषको नेतृत्वमा काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर 8 गोठाटारमा राष्ट्रिय गौ उद्यान निर्माण हुने भएको छ। सड़कमा छाडा छोड़िएका गाई बाछालाई एकत्रित गरेर खानपिन सहित संरक्षण गर्ने उद्देश्यले उद्यान निर्माणको अभियान शुरू भएको कोषका सदस्य सचिव डाक्टर प्रदीप ढकालले जानकारी दिनुभयो। पशुपति क्षेत्र विकास कोषको 534 रोपनी जग्गामध्ये 100 रोपनी गौशालाका लागि छुट्याइएको हो। राजधानी वरिपरिका नगर क्षेत्रमा छाडा गाईबाछा बढ्न थालेपछि गत वर्षदेखि त्रिभुवन विमानस्थलको उत्तरतर्फको खुला मैदानमा हाल 200 छाडा गाईबाछालाई संरक्षण गरिएको छ। जय पृथ्वी राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका 8 धारीमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा ट्रकका सहचालक डोटीको जोरायल गाउँपालिका 2 बुडरका 20 वर्षीय भुवन सुब्बा रहेका छन्। ट्रकका चालक कैलालीको गोदावरी नगरपालिका मालाखेतीका 30 वर्षीय लव कुमार तामाङ गम्भीर घाइते भएको र उपचारका लागि डडेलधुरा अस्पताल पठाइएको प्रहरीले जनाएको छ। दाङबाट सिमेन्ट बोकेर बझाङतर्फ गइरहेको ट्रक सड़कबाट 400 मिटर तल खसेको प्रहरीले जनाएको छ। पश्चिम दाङको बबई गाउँपालिका 6 हापुरमा च्याउ खाएर एकै घरका 6 जना बिरामी परेका छन्। बिरामी मध्ये 2 वर्षीय बालिकाको अवस्था गम्भीर रहेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले जनाएको छ। बिरामी परेका मध्ये गम्भीर एकको तुलसी हस्पिटल तुलसीपुरको इमर्जेन्सी वार्डमा उपचार भइरहेको छ भने अन्यको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। अब केही अन्तर्राष्ट्रिय समाचार। छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या 5,00,000 नागेको छ। कोरोनाका कारण मृत्यु हुनेको संख्या दिनहुँ बढ़न थालेपछि भारतका सबै रेल सेवा हाललाई स्थगित गरिएको छ। भारतमा कोरोना भाइरसका कारण हालसम्म मृत्यु हुनेको संख्या 16,051 पुगेको छ। कोरोना भाइरसका कारण विश्वभर 4,98,240 जनाले ज्यान गुमाइसकेका छन् भने करिब 1,00,00,000 मानिस संक्रमित छन्। जसमध्ये 54,524 जना मानिस कोरोना मुक्त भएको तथ्याङ्क छ। कोरोनाको इपिसेन्टर रहेको अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या 25,55,806 पुगेको छ, जसमध्ये मृत्यु हुनेको संख्या 1,27,703 पुगेको छ। अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या बढ़दै गएको बेला संक्रामक रोग विशेषज्ञ डाक्टर एन्थोनी फौसीले देश गम्भीर अवस्थाबाट गुज्रिरहेको बताउनु भएको छ। व्हाइट हाउसका दुई महिनापछि आयोजित प्रेस ब्रिफिङमा डाक्टर फौसीले सबै मिलेर मात्र यो महामारी अन्त्य गर्न सकिने बताउनुभयो। अमेरिकाका 16 राज्यमा फेरि महामारी बढ़दै गएपछि कतिपय लकडाउन खोल्ने योजनालाई स्थगन पनि गरिएको छ। विभिन्न देशबाट युरोपका लागि हिँडेको आप्रवासी सवार एक डुंगा दुर्घटना हुँदा कम्तीमा 6 जनाको मृत्यु भएको छ भने 93 जनाको उद्धार गरिएको छ। लिबियाको तटीय क्षेत्रमा भएको दुर्घटनामा एक आप्रवासी महिलाले समुद्रमा नै शिशुलाई जन्म दिएकी र उनीहरू सबै अहिले सुरक्षित रहेको संयुक्त राष्ट्र संघ अन्तर्गतको आप्रवासी निकायले जनाएको छ। अब आर्थिक समाचार।
सरकारले आन्तरिक रूपमा वातावरण बनाइदिएको खण्डमा नेपालको निर्माण क्षेत्रमा नै उल्लेख्य रोजगारी सृजना गर्न सकिने नेपाल निर्माण व्यवसायी महासंघले दावी गरेको छ। नेपाल आर्थिक पत्रकार समाज सृजनले आयोजना गरेको सभ्य दृश्य अन्तर्क्रियामा महासंघका अध्यक्ष सिंहले कोरोनाले भारत फर्किएका मजदूर नेपाल आउन नसक्ने भएकाले उनीहरूको स्थानमा तत्कालै 5,00,000 रोजगार दिन सकिने बताउनुभयो। हाल देशभर करिब 17,000 निर्माण कम्पनी कार्यरत रहेका छन्। अध्यक्ष सिंहले सरकारले निर्माण व्यवसायहरूको 5% नगद रिटेन गरिएको रकम मात्रै 25 अर्ब भन्दा बढ़ी रहेकोले त्यसलाई परिचालन गर्न सक्नुपर्नेमा पनि जोड़ दिनुभयो। महासंघका अनुसार लकडाउन पूर्व निर्माण क्षेत्रमा कुल 15,00,000 बराबरले काम गरिरहेका थिए। त्यसमा नेपाली कामदारको संख्या 10,00,000 र बाँकी भारतीय मजदूरहरू रहेका थिए। सरकारले देशभित्रै केही तालिम तथा क्षमता विकासको क्षेत्रमा काम गरिदिए निर्माण क्षेत्रमा 30,00,000 सहजै रूपमा रोजगारी दिन सकिने महासंघका अध्यक्ष रवि सिंहले बताउनुभयो। नेपालमा बन्दाबन्दीको अवधिमा मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा 234 अन्तर्राष्ट्रिय उडान भएका छन्। बन्दाबन्दीको 3 महिनाको अवधिमा यात्रु चार्टर तथा कार्गो उडान गरी 25,000 हारहारी यात्रुहरू अन्तर्राष्ट्रिय विमानस्थलबाट आवत जावत गरेको विमानस्थल कार्यालयले जनाएको छ। यी उडानबाट 11,000 भन्दा बढी यात्रु नेपाल आएका छन् भने 13,000 यात्रु नेपालबाट बाहिरिएका छन्। विमानस्थल कार्यालयले उपलब्ध गराएको पछिल्लो तथ्याङ्क अनुसार बन्दाबन्दीको अवधि चैत 11 असार 12 गतेसम्म कार्गो र चार्टर उडान गरी 234 अन्तर्राष्ट्रिय उडानहरू भएका छन्। यो अवधिमा विभिन्न मुलुकबाट 4,92,000 केजी कार्गो नेपाल आएको छ। नेपालबाट पनि 41,72,077 केजी कार्गो विभिन्न मुलुक गएको जनाइएको छ। राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले मात्रै कार्गो चार्टर र यात्रु चार्टर गरी 51 उडान सम्पन्न गरेको छ। बन्दाबन्दीको असाधारण परिस्थितिमा निगमले एकै दिन 8 अन्तर्राष्ट्रिय उडान समेत गरेको छ। अन्तर्राष्ट्रिय मुद्रा कोषले यस वर्ष र आगामी वर्षको लागि गरेको विश्वव्यापी आर्थिक वृद्धि दरको प्रक्षेपण घटाएको छ। कोषले वर्ष 2020 लगभग 5% आर्थिक गिरावट आउने भविष्यवाणी गरेको हो। यो 10 हप्ता अघि अर्थात् गत अप्रिलमा गरिएको पूर्वानुमान भन्दा निकै कमजोर अवस्था हो। कोषले यस वर्ष बेलायतको अर्थतन्त्रमा 10% बढी संकुचन आउन सक्ने अपेक्षा गरेको छ भने सन् 2021 आंशिक सुधार हुने अपेक्षा आईएमएफकी प्रमुख निर्देशक क्रिस्टालिना जर्जिएभाले अप्रिलमा गरिएको पूर्वानुमानलाई विभिन्न घटनाहरूले ओभरटेक गरिसकेकोले विश्व अर्थतन्त्रको सम्भावित बाटो खराब देखिएको बताउनु भएको छ।
उहाँ हुनुहुन्थ्यो भुवन आचार्य। अब मौसम। हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही थोरै स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आगामी 24 घण्टामा देशभर सामान्य बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम तथा केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक। नेकपा स्थायी कमिटी बैठक आज पनि जारी। नेपाल भारत सीमा समस्या समाधानका बारेमा 21 जना स्थायी समिति सदस्यद्वारा धारणा व्यक्त। बालीनालीमा ठूलो क्षति पुर्याउने सलहकिरा नेपालमा देखियो। अनुसन्धानका लागि प्राविधिक टोली खटाइसकिएको कृषि मन्त्रालयद्वारा जानकारी। आज थप 554 जनामा कोरोना भाइरस संक्रमण। कुल संक्रमितको संख्या 12,309 र भारतमा कोरोना संक्रमण बढ़दै गएपछि रेल सेवा पुनः स्थगित। हौस् त, राति 9 बजेको समाचार सकियो। हाम्रो अर्को समाचार 10 बजे हिन्दीमा प्रसारण हुनेछ। रेडियो नेपाल सुन्दै गर्नुहोला। नमस्कार।